السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، واشهد ان لا اله الا الله وحده لا شريك له، واشهد ان محمدا عبده ورسوله. اما بعد، فاعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا ايها الذين امنوا اتقوا الله حق تقاته ولا تموتن الا وانتم مسلمون. یہ ایک آیت ہے جو خطبہ نکاح میں پڑھی جاتی ہے، جس کا معنی یہ ہے کہ اے ایمان والو، اللہ تعالیٰ کا تقوی اختیار کرو، اللہ سے ڈرو جیسا کہ ڈرنے کا حق ہے. ولا تموتن الا وانتم مسلمون، اور تمہیں موت آئے تو اس حالت میں آئے کہ تم مسلمان. اس کے علاوہ سورہ نساء کی ایک آیت پڑھی جاتی ہے خطبہ نکاح میں، یا ایھا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدہ وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذی تساءلون به والارحام ان الله كان علیکم رقیبا. اس کا معنی یہ ہے کہ اے لوگوں، تمام انسانیت کو خطاب ہے، اللہ تعالیٰ کا تقوی اختیار کرو، اور تم جو رشتے باندھتے ہو دوسرے کے ساتھ وہ اللہ ہی کے نام سے باندھے جاتے ہیں، تو اللہ تعالیٰ کا نام، اللہ تعالیٰ کے نام کا واسطہ تم دیتے ہو رشتے باندھتے ہوئے. تمہیں اللہ تعالیٰ نے ایک نفس سے پیدا کیا، ایک جان سے پیدا کیا، اور وہ آدم علیہ السلام ہے، اور انہی سے ان کا جوڑا پیدا کیا، بی بی حوا، اور ان سے کتنے سارے کثیر مرد اور عورتیں اللہ تعالیٰ نے پیدا فرمائے. اور تیسری آیت سورہ احزاب کی ہے، جس میں بھی یا ایھا الذین آمنوا اتقوا اللہ، اے لوگو جو ایمان لائے ہو اللہ تعالیٰ کا تقوی اختیار کرو، وقولوا قولا سدیدا، اور سیدھی بات کرو. یعنی یہ تینوں آیتیں، اور اس کے بعد آگے بھی ہے، لیکن ان تینوں آیتوں میں، تین آیت میں چار دفعہ اللہ تعالیٰ نے تقوی کا بیان کیا ہے کہ اللہ تعالیٰ سے ڈر کے معاملات کرو، خاص طور پہ گھریلو زندگی کے جو معاملات ہیں ان میں اللہ تعالیٰ کا تقوی رکھنا، کہ اللہ کا ڈر ہو انسان کو، یہ بہت ضروری ہے. اور یہ وہ معاملات ہیں جو چونکہ گھر کی چار دیواری میں ہوتے ہیں، اس میں کوئی پولیس کی مداخلت نہیں ہو سکتی، کوئی قانون کی نہیں ہو سکتی، کوئی آپ کو نہیں دیکھ سکتا آپ کیا کر رہے ہیں. اسی میں پتہ چلتا ہے کہ کس انسان کے اندر خدا خوفی اور کس میں نہیں ہے، چاہے وہ مرد ہے یا عورت ہے. اور اللہ تعالیٰ نے ان آیات کے اندر انسان کو جب نکاح کا خطبہ ہو رہا ہے تو یہ یاد دلایا کہ دیکھ لو تمہارے جو تعلقات ہیں، کہ تمہارے جو تعلقات ہیں ان میں اگر خدا خوفی نہیں ہوگی تو یہ وہ جگہ ہے یا یہ وہ رشتہ ہے جس میں بہت کچھ زیادتیاں ہو سکتی ہیں. اللہ تعالیٰ نے ایک مرد اور عورت سے پوری انسانیت کو آگے پھیلایا دنیا کے اندر. تو دیکھا جائے تو آدم علیہ السلام اور حوا، بی بی حوا، یہ وہ رشتہ تھا جس سے انسانیت وجود میں آئی. تو یہ کیا رشتہ تھا اس وقت؟ ابھی نہ ماں باپ کا رشتہ تھا، نہ بہن بھائیوں کا رشتہ تھا، نہ خالہ ماموں چچا پھوپھی، کوئی رشتہ نہیں تھا، صرف ایک رشتہ تھا، اور وہ تھا میاں اور بیوی کا رشتہ. یعنی یہ رشتہ اس قدر اہم رشتہ ہے کہ اللہ تعالیٰ نے اس رشتے کا بات کی سورہ نساء کے سٹارٹ میں، جو خطبہ نکاح پہ بھی پڑھی جاتا ہے. اور یہ وہ رشتہ ہے جس سے کہ انسانیت پھر آگے وجود میں آئی. تو یہ اتنا اہم رشتہ ہے، اللہ تعالیٰ نے اس رشتے کو قرآن کریم میں فرمایا کہ ہن لباس لکم وانتم لباس لہن، یعنی تم ان کا لباس ہو اور یہ تمہارا لباس ہے. یعنی میاں بیوی ایک دوسرے کا لباس اللہ تعالیٰ نے بیان فرمایا. کوئی اور بھی اس رشتے کو اتنا خوبصورتی سے ڈسکرائب نہیں کر سکتا جس طرح اللہ تعالیٰ نے قرآن میں اس کو لباس کی صورت میں بتایا. لباس کیا ہے؟ ہم جو لباس پہنتے ہیں یہ ہمیں کور بھی کرتا ہے، یہ ہماری زینت بھی ہے، یہ ہمیں پروٹیکٹ بھی کرتا ہے سردی گرمی سے، یہ ہمارے لیے زیبائش کا ایک ذریعہ بھی ہے. اسی طرح میاں بیوی ایک دوسرے کے لیے جب اس رشتے میں بنتے ہیں تو ایک دوسرے کے لیے زینت بھی ہیں. اکیلا مرد یا اکیلی عورت اچھے نہیں لگتے، اس کے ساتھ اس کا جوڑا ہو تو وہ اچھا لگتا ہے، وہ ایک پیئر بن کے اچھے لگتے. اسی طرح اس میں خوبصورتی بھی ہے، اس میں تحفظ بھی ہے. تحفظ کیسے؟ کہ مرد اور عورت کے لیے, دونوں کے لیے اس کے اندر اپنی نگاہ کی حفاظت کا سامان ہے, اپنی شرمگاہ کی حفاظت کا سامان ہے, کہ حلال طریقے سے اللہ تعالیٰ نے وہ جو انسان کی ایک ضرورت ہے اس کو پورا کرنے کے لیے اللہ تعالیٰ نے یہ رشتے کو بنایا. اور اس کا مقصد کیا ہے؟ انسانیت کی بقا, کہ انسان آگے وجود میں آئے, نسل انسانی بڑھے, یہ اس رشتے کا مقصد ہے. اب ہمارے ہاں جو شادی یا نکاح سمجھا جاتا ہے وہ دو طرح سے اس کو دیکھا جاتا ہے. ایک تو یہ کہ پتہ نہیں ہم اتنے فینٹسائز کرتے ہیں چیزوں کو, شاید فلموں کو دیکھ کے یا ان چیزوں کو, کہ ہم سوچتے ہیں کہ شادی مینز کوئی بہت گلیمرس چیز ہے جس میں بس کپڑے پہنیں گے, زیور پہنیں گے, ہلا گلا ہوگا, ناچ گانا ہوگا, اینڈ دیٹس شادی. اور اس کو سوچتے ہیں کہ بس یہی بس بہت, کوئی اپنے لڑکا یا لڑکی یہ ذہن میں رکھ کے آتے ہیں کہ پتہ نہیں ہم کیا ہیرو بنیں گے یا کوئی ہیروئن بن جائے گی یا ایسے. حالانکہ یہ بہت ہی سیریس افیئر ہے, بہت بڑی رسپانسبلٹی کا تقاضا کرتا ہے, تو اس کو اتنی ہی بڑی چیز سمجھ کے لیا جائے, اس کو مذاق نہ سمجھا جائے, اس کو چھوٹی چیز نہ سمجھا جائے, اس کو ایسے ہی فضول چیز نہ سمجھا جائے. دوسری طرف ایک بالکل ڈفرینٹ ویو اس کے بارے میں یہ رکھا جاتا ہے کہ شادی کرنے کی ضرورت کیا ہے, ہم اس کے بغیر ہی رہیں اور ہم اس کے بغیر ہی اچھے ہیں. حالانکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا النکاح من سنتی, نکاح میری سنت میں سے ہے, اور جو میری سنت سے اعراض کرتا ہے, میری سنت سے منہ موڑتا ہے, وہ ہم میں سے نہیں. تو اللہ تعالیٰ نے نکاح کا انسٹیٹیوٹ ایک رکھ کے ہمیں تحفظ دیا ہے, خاص طور پہ عورت کو, اور اس کے اوپر کچھ ذمہ داریاں ڈالی ہیں, اسی طرح مرد کے اوپر کچھ ذمہ داریاں ڈالی ہیں. جب ہم ویسٹرن اس کو دیکھتے ہیں کہ ان کا کلچر کیا ہے, تو ہم اڈیپٹ کرنے کی کوشش کرتے ہیں ان کی والی چیزیں, جبکہ ہمارے دین نے ہمیں اتنا خوبصورت ایک بیلنس دیا ہے اس رشتے کے اندر, اور دونوں کو ان کی ذمہ داریاں سمجھا دی ہیں کہ آپ کی کیا ذمہ داری ہے, دونوں کو حقوق اور فرائض بتا دیے. لیکن کیا ہوتا ہے ہمارے ہاں, کہ ہمارے ہاں حقوق لینے کی جنگ ہے زیادہ تر, کہ میرا حق یہ ہے, میرا حق یہ بنتا ہے, اور فرائض ادا کرنے کی طرف توجہ کم ہوتی ہے, جس کی وجہ سے زندگی کے اندر پھر پریشانی اٹھانی پڑتی ہے. دونوں فریقوں کو پتہ ہونا چاہیے کہ ہمارے فرائض کیا ہیں, اس کی طرف زیادہ توجہ ہونی چاہیے, تمہاری ذمہ داری کیا ہے اس کی طرف زیادہ توجہ ہونی چاہیے. آپ صلی اللہ علیہ وسلم نے فرمایا کلکم رائی, تم سب جیسے چرواہا ہوتا ہے نا, رائی ہو, اور اس سے اس کی رائیت کے بارے میں پوچھا جائے گا, یعنی اس کے جو انڈر ہیں ان کے بارے میں پوچھا جائے گا. کیا مطلب؟ مرد سے پوچھا جائے گا کہ اس کی عورت کیا کرتی تھی, اس کے بچے کیا کرتے تھے. یہ مرد کی ذمہ داری, اگر عورت کہیں پہ الٹی چل رہی ہے تو اس کی پوچھ آدمی سے ہوگی, اور اس کے اوپر بھی گرفت ہے اس چیز کی. اور اسی طرح عورت کی ذمہ داری گھر ہے اور بچے ہیں, تو اس کے اوپر بھی ذمہ داری ہے کہ وہ اپنے گھر کی کیسی نگہداشت کرتی ہے اور بچوں کی کیسے کرتی ہے. آج کل چونکہ ہم جابس کرتے ہیں, لڑکیاں جابس کرتی ہیں, تو وہ سمجھتے ہیں کہ ہم نا بالکل اس سے فارغ ہو گئے ہیں, گھروں کے ہمارے کوئی ہمارے ساتھ تعلق نہیں. حالانکہ اللہ تعالیٰ نے جو ذمہ داری دی ہے, اللہ تعالیٰ نے اس کی پوچھ کرنی ہے, یہ نہیں پوچھ کرنی کہ آپ کتنا کماتی تھی. اور اللہ تعالیٰ نے کمانے کی ذمہ داری اور عورت پہ خرچ کرنے کی ذمہ داری, اس کے نان نفقے کی ذمہ داری مرد کو دی ہے, کہ مرد کمائے اور عورت کے اوپر خرچ کرے. اگر آپ اسلام کو پڑھیں, اس کو سمجھیں, تو آپ کو اتنی خوشی ہوگی کہ اللہ تعالیٰ نے عورت کو کتنی ساری بینیفٹس دی ہیں, کتنی ساری سہولیات ہیں ایک عورت کے لیے. مرد کے اوپر پوری کی پوری ذمہ داری, کھانا کھلانا عورت کو, پہنانا عورت کو, اس کی ہر طرح کی نگہداشت, اس کی جان کی, مال کی, عزت کی نگہداشت کرنا, یہ مرد کی ذمہ داری ہے. عورت کو اس کی پاکٹ منی دینا, یہ مرد کی ذمہ داری, چاہے وہ کتنا ہی کماتی کیوں نہ ہو. اب کا جو سوری ٹو سے جو ہمارا ویسٹرن جو ایک کلچر ہم اڈیپٹ کر رہے ہیں, اس میں یہ کہ 50-50 ہوگا, 50% تم کرو, 50% میں کروں گی, یہ اسلام نہیں ہے. اسلام کہتا ہے مرد کمائے, وہ عورت کے اوپر خرچ کرے, یہ اس کی ڈیوٹی ہے. یہ اس سے پوچھ ہوگی, اور عورت سے اس کے گھر کے بارے میں پوچھ ہوگی, اس کے بچوں کے بارے میں پوچھ ہوگی. مرد کو یہ کہا گیا کہ وہ قوام ہے, وہ عورت کے اوپر خرچ کرتا ہے, اس کو اللہ تعالیٰ نے یہ ذمہ داری دی ہے کہ تم نے خرچ کرنا ہے. ایک غیر مسلم ریسرچ کرنے والا تھا, اس نے جب اسلام کو پڑھا اور قرآن کو پڑھا, تو اس نے کہا کہ میں یہ کہتا ہوں اگر मुझे ये ना होता, मैं ये मुझे पता ना होता कि ये, वो तो समझते हैं कि प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम का ये कलाम है, तो कहने लगा अगर मैं ये ना शोर होता कि ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का कलाम है, तो मैं कहता है इसको किसी औरत ने लिखा। इतनी इसके अंदर प्रिविलेजेस औरत को दी गई हैं, लेकिन चूंकि हम औरतों को पता ही नहीं दीन का, तो हमें ये भी नहीं पता कि अल्लाह ताला ने हमारे लिए क्या बेनिफिट्स रखे हैं। हमें यही नहीं पता कि अल्लाह ताला ने हमारे लिए कितना एक आसान दीन कर दिया, यानी औरत को महारानी बना के घर में बिठाया कि तुम क्वीन हो, यू आर द क्वीन, ये तुम्हें, तुम्हारे लिए ला के तुम्हें खिलाएगा। लेकिन हम ने सोचा कि पता नहीं आज़ादी है ये, तो हम शायद खुद कुछ ज़्यादा करेंगे तो ज़्यादा हमें मिलेगा, हालांकि अल्लाह ताला ने हमारे लिए आसानियाँ रखी। और मर्द की पूछ है इस चीज़ के ऊपर, अगर वो खर्च नहीं करता, उसके ऊपर सबसे ज़्यादा खर्च करने की जिम्मेदारी अपने अहलो अयाल पे है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो बेहतरीन सदका है वो क्या है, जो लुकमा तुम अपनी बीवी के मुँह में डालो वो भी सदका है। इसको ऐसे ना सोचो कि ऐसे ही मैं खर्च कर रहा हूँ, ये भी सदका है, इसके ऊपर भी यानी तुम्हें अजर मिलेगा। तो इंसान को चाहिए अपनी इस ज़िंदगी को खूबसूरत बनाने के लिए अपने दीन से सीखे कि हमारे फ़राइज़ क्या हैं, लड़के भी सीखें लड़कियां भी सीखें। हम जिधर जा रहे हैं ये कोई फिल्म नहीं है कि हीरो हीरोइन हाथ में हाथ डाले चले जा रहे हैं तो बस ठीक है ये शादी हो गई। हमारे फ़राइज़ क्या हैं, और ये इंस्टीट्यूट इतना मुक़दस है, हर पैगम्बर ने शादी की, निकाह किए, और उन्होंने आगे हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम सबसे बड़ा रोल मॉडल है कि उन्होंने कैसे अपनी बीवियों के साथ निभा किया अपनी तमाम जिम्मेदारियों के बावजूद। तो सबसे पहले तो हम ये दुआ किया करें, हम सब जिस एज में भी हैं और लड़कियां भी जो अभी मैरिड नहीं है वो भी दुआ किया करें। सूरह फुरकान में दुआ है, रब्बना हब लना मिन अज़वाजिना व ज़ुर्रियातिना कुर्रता अय्युन, ए अल्लाह मेरे ज़ौज को, मेरे स्पाउस को, आदमी भी करें औरत भी करें, मेरे स्पाउस को और मेरी आगे जनरेशन, इवन मेरी नस्ल पूरी, ज़ुर्रियत में पूरी नस्ल आ जाती है, बच्चे उनके बच्चे सबको मेरी आंखों की ठंडक बना। आंखों की ठंडक कैसे बनेंगे, जब दिल का सुकून होगा, जब आपस में मोहब्बत होगी, जब प्यार होगा, जब आपस में मिल के रहेंगे, जब एक दूसरे का सुकून का बायस बनेंगे तो आंखों की ठंडक होगी। तो अल्लाह इनको आंखों की ठंडक बना। तो वह जाल रबना हबला ना मिन अज़वाजिना व ज़ुर्रियातिना कुर्रता अय्युन वजालना लिलमुत्तकीना इमामा, और अल्लाह ताला हमें मुत्तकीन का इमाम बना, नेक लोगों का लीडर बना। हमें ये दुआ ज़रूर मांगते रहना चाहिए हमेशा, और जब किसी की शादी हो तो उसको भी हम जो जाते हैं तो हमें बरकत की दुआ देनी, मुबारकबाद देना भी है। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने इतनी खूबसूरत एक दुआ हमें सिखाई है कि जो आप लोग सब इंशाल्लाह अभी मेरे पीछे पढ़ें, और हम इंशाल्लाह ताला असद को और आने वाली दुल्हन को ये दुआ देंगे। बारक अल्लाहु लकुमा व बारक अलैकुमा व जमा बैनहुमा फी खैर। ये आप सल्लल्लाहु अलैहि वसल्लम ने इतनी प्यारी दुआ सिखाई कि अल्लाह ताला आप दोनों को बरकत दे और आपके ऊपर बरकतें करें और आपको जमा करें खैर पे। तो ये है जो जामे दुआ, बरकत में सारी की सारी खैर आ जाती है, हर तरह की खैर। बरकत कहते ही खैर कसीर को, और वो वाली खैर जो बढ़ती रहे। तो आप बरकत की दुआ दे रहे तो बहुत अच्छी दुआ है। तो हम भी दुआ दें दूल्हा दुल्हन को जब हम जाएं, और वैसे भी हम वैसे रोज़मर्रा अपनी ज़िंदगी में भी ये दुआ करते रहें, ताकि जो परेशानियाँ हस्बैंड वाइफ के दरमियान कोई रंजिशें हो जाती हैं या औलाद की तरफ से कोई परेशानी आती, तो ये दुआ बेहतरीन दुआ है। रब्बना हब लना मिन अज़वाजिना व ज़ुर्रियातिना, ये बेहतरीन दुआ है। जब हमें खौफ आता है अल्लाह ऐसे ना हो जाए, कहीं ये ना हो जाए, तो ये दुआ करें कि अल्लाह ताला इनको आँखों की ठंडक बना देगी। दूसरे ये कि हम आप सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी से सीखें कि आप सल्लल्लाहु अलैहि वसल्लम अपनी बीवियों के साथ कैसे थे। नबी सल्लल्लाहु अलैहि वसल्लम के ज़माने के अंदर बहुत ज़्यादा, जैसे आज भी गांव वगैरह में होता है, अब शायद इतना थोड़ा टाइम चेंज हो गया, लेकिन उस ज़माने में ये इतना अच्छा नहीं समझा जाता था कि कोई अपनी बीवी की तारीफ़ करे या अपने ससुर की तारीफ़ कर रहा हो या कुछ ऐसी बात करे। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम का देखें अखलाक कैसा था, कि नबी सल्लल्लाहु अलैहि वसल्लम से किसी ने पूछा कि या रसूलल्लाह आपको सबसे ज़्यादा महबूब कौन है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने बरमला फरमाया आयशा, आयशा मेरे मुझे सबसे ज़्यादा महबूब है। अब ये नहीं सोचा कि अरे लोग क्या कहेंगे, तो अगर आज कोई सुन ले तो कहेगा हाय हाय बीवी का गुलाम हो गया, ये हो गया, वो नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम की बात कितनी प्यारी थी कि आपने फरमाया आयशा, तो उन्होंने कहा नहीं या रसूल, मैं पूछ रहा हूँ मर्दों में आपको सबसे महबूब कौन है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने देखो ये नहीं फरमाया मेरा फ्रेंड, फरमाया आयशा का बाप। सुभान अल्लाह, वो भी अपनी बीवी से निस्बत के साथ आयशा का बाप। वो अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हु ने वो ये भी फरमा सकते थे, लेकिन फरमाया आयशा का बाप। और जब उनको प्यार से कहते थे तो हुमैरा कहते थे, आयश कहते थे, यानी प्यार से उनके निकनेम्स भी थे। तो आप सल्लल्लाहु अलैहि वसल्लम इस तरह अपनी बीवियों के साथ थे। इसी तरह जब खाना खाते थे तो इकट्ठे खाते थे। जो भी चाहते हैं कि उनके दरमियान आपस में मोहब्बत रहे, उन मियाँ बीवी को चाहिए कि इकट्ठे खाना खाया करें। इकट्ठे खाना खाते थे। और आयशा रज़ी अल्लाह तआला अन्हा जहाँ से हड्डी को चूस के रखती थी तो आप सल्लल्लाहु अलैहि वसल्लम वहीं से चूसते थे। जहाँ से वो प्याले को लेके मुंह लगाती थी आप सल्लल्लाहु अलैहि वसल्लम वहीं से प्याले को मुंह लगाते थे। ये थी मोहब्बत, और मियाँ बीवी के दरमियान ऐसी ही मोहब्बत होनी चाहिए। इसी तरह आपस के अंदर अच्छे ताल्लुकात रखने के लिए ज़रूरी है कि कभी भी, जैसे मैं आपको बताया कि अल्लाह ताला ने इसको लिबास कहा है, कभी भी एक दूसरे का ऐब बयान ना करें पब्लिक में, या जहाँ बैठे वहाँ पे दूसरे का ऐब बयान करने लगे, फलां ऐसा है, वो तो ऐसा है, वो आदमी कहे मेरी बीवी ऐसी है, ये ना किया जाए, क्योंकि इससे क्या होगा, ताल्लुकात ख़राब होंगे। जब इंसान ऐसा करता है तो क्योंकि हर घर में छोटी मोटी बातें हो जाती हैं, जहाँ पर दो बर्तन हैं वो भी टकराएंगे, लेकिन जिस वक्त हम ये ऐब बयान करने लगेंगे इधर उधर, तो एक तो हम खुद उसमें पुख्ता होते जाते हैं, दूसरी ये कि आपस के अंदर दूरियां पैदा होती जाती हैं। और आप सल्लल्लाहु अलैहि वसल्लम ने मर्दों को मना किया कि अपने बेडरूम की बात कभी भी बाहर ना बताएं, ये अल्लाह ताला की नाराज़गी का सबब है। इसी तरह लड़कियों को कभी भी अपने बेडरूम की बातें अपनी सहेलियों को नहीं शेयर करनी। क्यों? एक दूसरे का लिबास हो। लिबास क्या है? मेरे ऐब छुपा रहा है, अगर मेरे अंदर कोई ऐब है तो लिबास ने इसको ढांक दिया। इसी तरह मियां बीवी एक दूसरे के ऐबों को ढांकने वाले हैं, और ये इतना क्लोज़ रिश्ता है, लिबास हमसे सबसे करीब होता है, ये इतना क्लोज़ रिश्ता है कि आपस में एक दूसरे के ऐब भी पता चल जाते हैं इंसान को, आपस में एक दूसरे की खामियां भी पता चल जाती हैं, आदतें भी पता चल जाती हैं, तो उनकी तशहीर ना की जाए, इसको ढांपा जाए। ये लिबास होने का भी हवाले से, क्योंकि जिसने भी इस चीज़ को सुना कि हमारे दीन के अंदर इसको लिबास कहा गया, उसने कहा इससे बेहतरीन तौर पे एग्जांपल दी ही नहीं जा सकती कि मियां बीवी का रिश्ता आप किसी और तरह डिस्क्राइब करें, वो वैसे फिट नहीं आएगा जैसे आप लिबास कह के कहते हैं। तो वाकई वो बहुत सारी चीज़ें उसके अंदर कवर हो जाती हैं, और कितना खूबसूरत तरीके से अल्लाह ताला ने बयान कर दिया कि तुम एक दूसरे का लिबास हो, तो एक दूसरे को कवर करो। अब जो अपनी रात की बातें हैं, अपनी सीक्रेट बातें, उनको बताना, उनको उनके, ये नहीं कि कोई ऐब की बात है, वैसे ही उनको डिस्क्लोज़ करना ये गुनाह है इंसान के ऊपर। इसलिए उन बातों को किसी को बयान ना किया जाए, ना लड़कियां बयान करें ना लड़के बयान करें। इसी तरह अपने स्पाउस को कभी भी कंपेयर ना किया जाए, ना लड़का कंपेयर करें कि मेरी माँ तो ऐसी है तुम तो ऐसी हो, मेरे घर में ऐसा होता है लेकिन तुम ये क्या तरीके, ना औरत ऐसा करे हमारे यहाँ तो ऐसा होता था, या आपके घर में क्या है, इससे क्या है रंजिशें पैदा होती हैं, इससे क्या है लड़ाइयाँ होती हैं, क्योंकि हर घर के नॉर्म और हर घर के अपने अपने तरीके होते हैं, उसके अंदर अडेप्ट करना, ना कि हम कहें कि नहीं जैसा फलां है वैसा तुम हो जाओ। हर इंसान यूनिक अल्लाह ताला ने पैदा किया, उसकी अपनी कैरेक्टर्स थी, उसकी अपनी आदात अतवार है, तो उसको कभी कंपेयर ना करें। बाज़ दफ़ा लड़के अपनी माँ से या अपनी बहन से कंपेयर करते हैं, लड़कियाँ अपने भाइयों से अपने बाप से कंपेयर करती हैं, जबकि बाप ने, उन्होंने जब बाप को देखा तो वो 40 साल का 50 साल का उन्होंने उसको कब उसको देखा जब वो मैच्योर हो चुका था, जिसके साथ शादी हुई वो अभी बिल्कुल यंग है। इसी तरह सेम दूसरी तरफ भी देख लें कि अगर लड़का कंपेयर करता है तो वो भी ये देख ले कि ये अभी लड़की नई नई आई है तो मैं इसके साथ कैसे कंपेयर कर सकता हूँ। इसलिए एक और बहुत अहम बात जो आपस के अंदर रिश्ते को मजबूत करने के लिए ज़रूरी है कि एक दूसरे को इज्जत दी जाए। अगर कोई इंसान चाहता है कि उसको इज्जत मिले तो उसको इज्जत देनी होगी। आपको वही मिलेगा जो आप देंगे। जो आप खर्च करेंगे ना वही आपको मिलेगा। अगर आप चाहते हैं दूसरा आपको प्यार करे तो आपको प्यार देना होगा पहले, तो प्यार लेंगे। अगर आप चाहते हैं आपको इज्जत मिले तो इज्जत देनी होगी तो आपको इज्जत मिलेगी। तो इज्जत दें दूसरे को, अपने स्पाउस को इज्जत दें। दोनों फरीकों के लिए ये चीज़ ज़रूरी है कि वो अपने स्पाउस को इज्जत की निगाह से देखें, और ना सिर्फ उनको बल्कि उनके घर वालों को। जितना भी आप दूसरे के घर वाले को इज्जत देंगे वो उसकी खुशी का सबब बने। उसको उससे ब्रेक करना, उससे दूर करना, उनसे नफरत दिलाना, उनसे बदजन करना कोई फ़ायदे का बाइस नहीं बनेगा, बल्कि इंसान की इज्जत कम होती है और अल्लाह के यहाँ भी गुनाहगार होता है। इसलिए कि आप दूसरे को कतई रहमी करने का हुक्म दे रहे हैं, दूसरे को कतई उसका रिश्ते तोड़ रहे हैं। तो तोड़ने नहीं है, जोड़ना है दोनों फरीकों को, लड़के को भी और लड़की को। एक और अहम बात जो इसके अंदर ज़रूरी है कि लड़का और लड़की एक दूसरे के लिए साफ़ सुथरे रहें, जीनत इख्तियार करें, पाकी इख्तियार करें, ख़ास तौर पे औरत, क्योंकि मर्दों के पास बहुत सारी जगह हैं जहाँ पे वो अपनी यानी नज़रें घुमा सकते हैं। तो उसकी बीवी को उसके लिए खूबसूरत लगना है, दूसरों की बीवियों को किसी और के लिए खूबसूरत नहीं लगना, उसकी बीवी को उसके लिए खूबसूरत लगना। इसके अंदर हम सब के लिए बहुत बड़ा लेसन, क्योंकि अल्लाह ताला ने पर्दे के अहकाम इसीलिए दिए हैं ताकि हमारे घर जुड़े रहें और सेफ रहें। और देखें एक ये सच्चा वाकया मैं आपको बताती हूँ कि एक मेरी स्टूडेंट थी, उसने मुझे आगे कहा कि मेरा हस्बैंड कहता है कि तुम फलां की तरह क्यों नहीं लगती, तुम फलां की तरह क्यों नहीं लगती, जैसे पार्टी में वो थी तुम उसकी तरह क्यों नहीं लगती। तो इट मीन्स कि किसी ने, एक औरत ने दूसरी औरत का घर ख़राब करने के लिए अपना हिस्सा डाल दिया कि देखें औरत ही औरत का घर ख़राब करने के लिए खड़ी हो जाती है। जब वो दूसरी को देखेगा तो उसको लगता है मेरी बीवी क्यों नहीं ऐसी, इस चीज़ के ऊपर लड़ाई। तो अल्लाह ताला का हर हुक्म जो है ना वो हमारे बेनिफिट में है, वो हमारे लिए फ़ायदा मंद है, किसी में नुकसान नहीं है हमारा। और अल्लाह ताला हर जगह कुरान पाक में फरमाया वल्लाहु यालमु व अंतुम ला तालमून, अल्लाह जानता है तुम नहीं जानते। मैं जितनी मर्ज़ी कह दूँ कि नहीं जी आज के ज़माने ये चल सकता है और पहले ज़माने में वो होता था और आज ये नहीं हो सकता, नहीं, अल्लाह ताला ने जो अहकाम दे दिए वो रहती दुनिया तक है और अल्लाह जानता है तुम नहीं जानते, बात ही ख़त्म हो गई। मैं जितने मर्ज़ी फ़लसफे बगाड़ लूँ, जितनी मर्ज़ी बातें कर लूँ, अल्लाह जानता है तुम नहीं जानते। तो एक ये चीज़ करनी चाहिए कि एक दूसरे के लिए जीनत इख्तियार करें। और मर्द भी, मर्द इस बात को भूल जाते हैं कभी कभी कि उनको भी औरत के लिए साफ़ सुथरा रहना है। सिर्फ औरत नहीं उसके लिए बने संवरे, बल्कि मर्द भी अपनी बीवी के लिए साफ़ सुथरा रहे, पाक रहे, मुंह से स्मेल ना आए, बाल बिखरे हुए ना रहें, अब ऐसी हुलिये में ना रहें कि दूसरे को उससे दूरी महसूस हो। बल्कि उतना ही औरत का भी हक है। एक सहाबी के बारे में आता है, वो फरमाते थे कि मैं अपनी बीवी के लिए सजदा संवरता हूँ। तो सुभान अल्लाह, ऐसे भी लोग हैं। और आप सल्लल्लाहु अलैहि वसल्लम जब अपने घर में दाखिल होते थे सबसे पहला काम क्या करते थे, मिसवाक करते थे। सुभान अल्लाह। और ये मुझे किसी ने, मैं तो लोगों के उससे सीखती हूँ जो मसाइल डिस्कस करते हैं, तो किसी ने मुझसे ये शिकायत की कि उस्ताजा मैं क्या करूँ, मैं अपने हस्बैंड के करीब जाना नहीं पसंद करती कि उसमें से स्मेल आती है। तो देखिए औरत का भी दिल करता है लेकिन वो कह नहीं सकती। तो आदमी को ये चीज़ जहन में रखनी चाहिए, उसको भी अपनी पाकी का, सफाई का इसी तरह ख्याल रखना है। ये नहीं कि औरत बस बनी सवरी रहे, वो आदमी जैसा मर्जी गंदा मंदा रहे। तो इस चीज़ का ख्याल औरत को भी करना है, आदमी को भी करना है। इसी तरह एक दूसरे के राज़ों की हिफाजत करनी है, जो राज वो उसको बता दे या जो उस घर के राज हैं उनकी बाहर तशहीर ना की जाए, ताकि जिसको हम कहते हैं हम अपना कुर्ता उठाएंगे तो खुद ही नंगे होंगे, तो अब वो एक यूनिट बन गया, अब वो अलग नहीं है, अब उनको एक दूसरे के राजों की हिफाजत करनी है। अगर मर्द औरत की, बाप की इज्जत करेगा, उसकी माँ की इज्जत करेगी, वो भी उसकी माँ और बाप की इज्जत करेगा, तो दोनों म्यूचुअली एक दूसरे के ख़ानदानों की इज्जत करें। और उनके साथ में अल्लाह ताला ने जो सहर के रिश्ते हैं ना, यानी ससुराली रिश्ते, उनका भी जिक्र कुरान करीम में किया है कि एक रहम के रिश्ते हैं और एक ससुराली रिश्ते हैं। तो ये भी एक रिश्ता होता है जिसको इंसान को निभाना है। तो अल्लाह ताला ने ये प्यारे रिश्ते बनाए हैं, हमें एक्सटेंडेड फैमिलीज दे दी अल्लाह ताला ने। इस तरह से पहले एक एक थे ख़ानदान, फिर एक बड़ा ख़ानदान बन गया। تو ان رشتوں کو بھی اسی طرح محبت کے ساتھ جوڑا جائے جیسے ہم اپنے میکے کے رشتے کو جوڑتے ہیں, ان کے ساتھ بھی اسی طرح توجہ کے ساتھ اور محبت کے ساتھ رہا جائے اور توڑنے کی کوشش نہ کی جائے. تو یہ چھوٹی چھوٹی چند چیزیں ہیں کہ اگر انسان ان کا لحاظ رکھ لے تو گھروں میں سکون پیدا ہو سکتا ہے. لیکن جب چھوٹی چیزوں کو ہی ہم خاطر میں نہیں لاتے تو وہ چھوٹے چھوٹے مسائل بعض دفعہ بہت بڑے بن جاتے ہیں. اسی طرح ایک دوسرے کو کبھی بھی کسی ایج میں بھی محبت کا اظہار کرنے سے نہ چوکے, کسی ایج میں بھی. آپ ہم میں سے کون ہے جو نہیں چاہتا کہ اس کو محبت سے کوئی پکارے یا محبت کا اظہار کرے؟ ہم سب چاہتے ہیں نا, ہمارا دل کرتا ہے کوئی ہمیں کہے کہ آئی لو یو, مجھے آپ سے بڑی محبت ہے. ہر ایک انسان چاہتا ہے. تو آپ بھی اپنے اسپاؤس کو محبت کا اظہار کریں. یہ نہیں کہ میرے دل میں ہے ہی نا تو کیا ہو گیا, اب تو اتنے سال ہو گئے. نہیں, سیٹ اپریشیٹ دیم. جو چھوٹا بھی کام کریں اپریشیٹ, مرد بھی اپریشیٹ کریں. کئی عورتوں کے بات پر کہیں گے, عورتوں کے مسائل کی بات میں میں اتنا سنتی ہوں, اس لیے کئی عورتیں آگے کہتی ہیں ہم نے تو بننا سمرنا ہی چھوڑ دیا. بھائی کیوں, ہمارے ہسبینڈ کبھی ہماری تعریف ہی نہیں کرتے, کبھی کوئی توجہ ہی نہیں دیتے. تو مرد کو بھی چاہیے وہ عورت کی ان باتوں کی بھی تعریف کرے کہ تم بہت اچھی لگ رہی ہو. دیکھا ہے آپ کو جس معاملے میں جھوٹ جائز ہے نا, ان میں ایک یہ بھی ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ کوئی اپنے اسپاؤس کی چاہے وہ نہیں بھی اچھا لگ رہا نا, اس کی تعریف کر دی نا تو آپ تو بہت اچھے لگ رہے ہیں. اس ہم ویسے سارا جہان میں جھوٹ بولتے بھی رہے, اس میں ہم ضرور سچ بولتے ہیں, لیکن اس میں سچ نہ بھی بولیں گے جھوٹ بھی بولیں گے تو وہ بھی جائز ہے کہ آپ جھوٹی پہ ان کو کہیں. اور آپ دیکھیں گے جیسے میں نے کہا, آپ محبت دیں گے تو محبت لیں گے, آپ عزت دیں گے تو عزت لیں گے. تو تعریف کر دینے میں کوئی حرج نہیں کہ آپ تعریف کر دیں ان کی, اس سے وہ اگر مرد ہے, اب مرد تو نہیں سن رہے لیکن اگر مرد ہے تو وہ اور زیادہ اس کو اپریشیٹ کرنے کا وہ ہوگا. اگر یعنی وہ عورت اور زیادہ اپنے آپ پہ توجہ دے گی, اور زیادہ اس کے لیے بنے سمرے گی اگر وہ تعریف کرے گا. اسی طرح آدمی نے کوئی کام کیا, وہ آیا تو آپ کہہ رہے ہیں آپ کتنے تھکے ہوئے ہوں گے نا, آپ کو میں یہ دیتی ہوں, یا آپ نے چھوٹے چھوٹے کاموں سے اس کا دل جیت لیا. اس نے گروسری لا کے دی تو یہ نہیں ان کا تو کام ہی ہے, ان کو تو کرنا ہی چاہیے نا, تو کیا بڑی بات ہو گئی, کیا فرق پڑ گیا, کیا کر دیا. میری دوست کے ہسبینڈ تو یہ بھی کرتے ہیں, یہ کمپیریزن نہیں. اور چھوٹی چھوٹی بات پہ اپریشیٹ کرنا سیکھیں ایک دوسرے کے ایفرٹس کو. آپ اپریشیٹ کریں گے تو آپ دیکھیں گے آپ میں محبت بڑھے گی. اور جہاں پہ نا شکری آ جاتی ہے کیا فرق پڑتا ہے, اس سے کیا ہو گیا, اسے وہاں پہ رشتے خراب ہوتے ہیں. تو یہ چھوٹی چھوٹی ٹپس ہیں جو ہمیں ایک تو سیرت سے بھی ملتی ہیں, اور دوسرے یہ کہ اپنی زندگی میں اگر آپ یہ شامل کریں گے تو آپ دیکھیں گے زندگیاں بہت خوشگوار ہو جاتی ہیں. خاص طور پہ اگر شروع سے انسان اس پیٹرن کو لے کر چلے گا نا, تو پھر اینڈ تک لائف میں میرے خیال میں یہ رشتہ ایسا ہوتا ہے, یہ رشتہ مضبوط ہو تو یہ رشتے رازدار بھی ہیں, بیسٹ فرینڈز بھی ہیں, کمپینینز بھی ہیں, اور بڑھاپے کے ساتھی ہیں. سب بچے چھوڑ کے چلے جاتے ہیں, میاں بیوی پھر دوبارہ وہی دو اکیلے رہ جاتے ہیں جس طرح انہوں نے زندگی سٹارٹ کی تھی. تو اس رشتے کے اوپر بھی توجہ دینے کی ضرورت ہے کہ ہم اس رشتے کو پرسکون بنائیں. اللہ تعالیٰ نے اس رشتے کے بارے میں قرآن میں فرمایا یہ سکون کا ذریعہ ہے, تو پرسکون ہونا چاہیے یہ رشتہ. تو اللہ تعالیٰ سے ہم اب دعا کر لیتے ہیں.